बढ़ना। अच्छा, तो बहरहाल ये कि अगर किसी ने बगैर इल्म के फतवा दिया तो उसको चाहिए कि वो अपनी जहन्नुम में नशिस्त को महफूज कर ले। ये आप लोगों को बताएं कि इस किस्म की मोशगाफियां दीन के अंदर करना, बगैर इल्म के फतवे सादिर करना, अपनी राय का इजहार करना, कोई एक आध हदीस पढ़कर और जो है कोई अपनी राय का इजहार करना, हमारा दिमाग तो ये कहता है देखिए हदीस में ये आया है तो ये हुक्म होना चाहिए, तो ये अपने जहन्नुम में नशिस्त को महफूज कर लेने के बराबर है। सूरह तहरीम की पहली जो आयत है इसके अंदर भी यही बात कही गई है कि या अय्युहन नबियो लेमा तो हर्रमो मा अहल्लल्लाहु लक, ए नबी तुम्हें भी मेरे हलाल को हराम बनाने का अख्तियार नहीं, तुम्हें भी मेरे हलाल को हराम बनाने का अख्तियार नहीं। यानी पैगंबर इस्लाम तक के लिए जिनके मुतालिक तसव्वुर भी नहीं हो सकता कि वह हलाल खुदा को हराम करेंगे, हराम को हलाल करेंगे, तो सोचिए कि आम शख्स के लिए किस कदर इस आयत के अंदर तंबीह वारिद हुई। और जो सूरह हाका की जो आयत है कि वला तकव्वला अलैना बाज़ल अकावील ला अखज़ना मिन्हु बिल यमीन सुम्मा ला कताना मिन्हु लवतीन, और अगर ये मेरा रसूल अपनी तरफ से बाज़ बातें गढ़कर मेरी तरफ मंसूब कर देता तो हम इसके दाएं हाथ से पकड़कर उसकी शहरगे हयात को कता कर देते। ये सूरह हाका की आयत है पैगंबर के लिए। सोचिए कि ये हमारा रसूल भी अगर अपनी तरफ से बाज बातें गढ़कर मेरी तरफ मंसूब कर देता तो हम इसके दाएं बाजू से पकड़कर उसकी शहरगे हयात को कता कर देते। यही वजह है इस आयत को पढ़ने के बाद इब्ने ताऊस, कितने बड़े हमारे शिया आलिम गुजरे हैं सातवीं सदी हिजरी के, जिनको साहिब मक्तल लहूफ कहा जाता है, अल लहूफ जो इनकी बड़ी मशहूर किताब है और ऑथेंटिक तरीन मसाइब की किताब शुमार होती है, जिसका उर्दू तर्जुमा भी हो चुका है लहूफ का। उलमा और मराजे इस किताब को रिकमेंड करते हैं, खासतौर पर मजालिस पढ़ने वाले अगर ऑथेंटिक मसाइब पढ़ना चाहें तो इब्ने ताऊस की लहूफ पढ़ें, और तीन चार किताबों के नाम और भी हैं। तो इन आयात को पढ़कर सूरह हाक्का की इब्ने ताऊस ने फतवा देना बंद कर दिया था, और यहां हम जैसे कितने ही जाहिल हैं जो बैठे बैठे फतवे सादिर करते रहते हैं। अच्छा, ये इनकी किताब लहूफ है, मेरा किताब तो अरबी में थी, फारसी में भी तर्जुमा हुआ है इसका और उर्दू में भी अब तर्जुमा हो चुका है। अब इसके अंदर जो एक साजिश खासतौर पर नजर आ रही है ये शहादत सालेसा का तशहुद के अंदर पढ़ना। हैरत सबसे ज्यादा यह है कि इसका प्रचार करने वाले वो हैं कि जो खुद कभी नमाज नहीं पढ़ते। इससे भी आपको पता चलना चाहिए कि किसी खास साजिश की निशानदेही। और अगर उनमें से कुछ अफराद नमाजें पढ़ते भी हैं तो जो उनके करीबी अफराद हैं वो ये बताते हैं कि इन्होंने खुद भी कभी अपने तशहुद में शहादत सालेसा नहीं पढ़ी। अभी आगे चलकर मैं कुछ मिसालें भी आपकी खिदमत में पेश करूंगा। तो फिर कौन है आखिर ऐसा कि जो इनको माली तौर पर फीड कर रहा है, जो इनको फिक्री तौर पर फीड कर रहा है, अगरचे इनका एतकाद खुद इसके ऊपर उतना कवी नहीं है लेकिन दूसरे लोगों को ये कायल करते फिर रहे हैं, तो कौन सी एक साजिश हो रही है इसका अभी आगे चलकर जब एक मर्जे की जबान से आप सुनेंगे मैं आपको सुनाऊंगा तो फिर आपके थोड़े से जरा इस मसले के अंदर आपको जरा आगही होगी। बाकायदा देखिए अमरीका में किताब भी छपी है जिसका नाम है अ प्लान टू डिवाइड एंड डिस्ट्रॉय द थियोलॉजी। उसमें CIA का एक साबिक चीफ था जिसका नाम था बॉब वुडवर्ड्स, उसका एक राइट हैंड था और CIA के शिया सेक्शन का एक अहम रुकन डॉक्टर माइकल ब्रांड का एक इंटरव्यू इस किताब के अंदर शाया हुआ। ये किताब मैंने असलन खुद मुतालिया तो नहीं की है लेकिन अल्लामा जान अली शाह काजमी साहब ने भी इस किताब का बहुत तस्करा किया है और उसके अंदर इंकशाफात हुए हैं काफी सारे कि किस तरह से बाकायदा ऐसे अफराद को यहां पर भेजा गया है कि जो आदाद शुमार जमा कर रहे हैं और बड़े पैमाने पर इनके कुछ ऐसे शॉर्ट टर्म टारगेट्स हैं, कुछ ऐसे लॉन्ग टर्म टारगेट्स हैं कि जिसके नतीजे में शियत का खात्मा किया जा सके। اور اس مرحلے کے تحت انہوں نے بہت سارے ریسرچ اسکالرس کو بھی پاکستان میں بھیجا ہے. 6 ریسرچ اسکالر اس کتاب کے مطابق باب وڈورڈز کہتے ہیں ہم نے پاکستان میں بھیجے ہیں, جس میں سے ایک ڈاکٹر شیمول تھا جس نے کراچی ہی میں آزاداری پر ریسرچ کرتے ہوئے اپنی پی ایچ ڈی کو مکمل کیا, اور ایک شیعہ آبادی جو ہمارے یہاں رضویہ سوسائٹی میں یہاں پہ پیئنگ گیسٹ کے طور پر رہ کے بھی گیا. اس کے علاوہ ایک جیپنیز ایک کرسچن عورت تھی نکوما کے نام سے, اس نے کوئٹہ میں ہزارہ قوم پہ اپنی پی ایچ ڈی مکمل کی تھی, اور ان کے جو بڑی تفصیل ہے اس کی کہ کس طرح سے انہوں نے اپنے اس کام کو جو ہے آگے بڑھایا تھا. ان کے جو ٹارگیٹس تھے وہ یہ تھے کہ ہم ایسے افراد کے ایسے ذاکرین کو وجود میں لانا کہ جو کہ ہیں تو موجود لیکن ان کی سرپرستی کی جائے کہ جو شیعہ عقائد کی صحیح طور پر معرفت نہیں رکھتے ان کو کچھ فیٹ کر دیا جائے, اور شیعہ مراجے کے خلاف راہ کو ہموار کیا جائے, اور عزاداری میں کچھ ایسی مراسم کا اضافہ کیا جائے جو خود مذہب شیعہ کے خلاف ہو. اور بہرحال کہ پہلے مرحلے میں تو انہوں نے اپنا کام مکمل کیا, اس کے بعد مراجے کی طرف بھی آ گئے, اور پھر اسی اس کے اندر کہ جو آخری اس کا پوائنٹ ہے کہ مرجعیت کے خلاف مواد اکٹھا کیا جائے, اور پھر مفاد پرست گمنام مصنفین کو مواد فراہم کر کے اس کی تباعت پر بھرپور رقم خرچ کی جائے, اور ذاکرین اور عام شیعوں تک زیر زمین اس مواد کو پھیلا دیا جائے, فوٹو کاپیاں ہو کے اس کے لیے تقسیم کی جا رہی ہیں مختلف مجلسوں کے اندر, اور یہاں تک کہ 2010 تک مرجعیت کا اپنے تہیں ان کا ارادہ ہے کہ اس کا خاتمہ کر دیا جائے اور شیعوں کو تتر بتر کر دیا جائے. اور اس نے کہا کہ اس پہ بہت سارا کام تو ہو چکا ہے اور کچھ کام ابھی باقی ہے کہ جو کہ مکمل ہونے والا ہے. تو آپ اس لحاظ سے اگر ان تمام چیزوں کو اگر دیکھیں تو اب بھی اگر کوئی شخص آنکھیں بند کر کے بیٹھا رہے, اور اب بھی اگر کوئی شخص جو ہے وہ اس کے کان پر جو نہ رینگے, تو وہ بہت بڑی ایک غلطی کے اندر جو ہے وہ گرفتار ہو جائے گا, اور ہماری آئندہ آنے والی جو نسلیں ہیں تو آپ خود سوچ لیجئے کہ وہ کس طور پر ان عقائد کا اگر وہ حامل ہو جائیں گی تو بات کہاں تک آگے پہنچے گی, کس طرح سے غالیانہ نظریات ہیں جو کہ شیعت کے اندر داخل کیے جا رہے ہیں. اچھا اب ایک بات, اب ہم اپنی بات شروع کر رہے ہیں سلسلے میں. دیکھیے سب سے پہلی بات تو یہ اس میں یاد رکھ لیجئے کہ عبادات کی دو اقسام ہیں. ایک کو ہم کہتے ہیں توقیفی عبادات. توقیفی عبادت وہ ہوتی ہے کہ جس کی شکل و صورت اور حدود و شرائط مقرر ہوتی ہیں. مثلا نماز ہے, نماز کی خاص شکل ہے, کچھ حدود و قیود ہیں کچھ شرائط ہیں. دوسری چیز مثلا روزہ ہے, یہ بھی توقیفی عبادت ہے, کب رکھنا ہے کب نہیں رکھنا, کیا حدود ہیں کیا شرائط ہیں. حج ہے, کون سے مہینے میں انجام دینا ہے, کون سے اس کے ارکان ہیں, کیا اس کی ترتیب ہے, یہ توقیفی عبادت ہے, اپنی طرف سے کوئی ایڈیشن اور سبسٹریکشن جو ہے وہ نہیں ہو سکتی اس میں. اسی طریقے سے وضو ہے, ایک خاص طریقہ کار ہے, اپنی طرف سے اس میں اضافے اور کمی نہیں ہو سکتی, اس کو کہتے ہیں توقیفی عبادات. دوسری عبادت وہ ہوتی ہیں دوسری اقسام جو کہ غیر توقیفی کہلاتی ہیں. غیر توقیفی کے معنی ہیں کہ مثلا جیسے تبلیغ کرنا, مجلس کے ذریعے بھی آپ تبلیغ کر سکتے ہیں, جس کی حدود و قیود اور ویسی شرائط شریعت میں انہوں نے مقرر نہیں کی. حرام پہلو بتائیں کہ کہاں کہاں حرام پہلو جس میں جا سکتے ہیں, لیکن اس کے علاوہ طریقہ کار کا آپ خود انتخاب کر سکتی ہیں, کون سی کتاب چھپوانی ہے, کس جگہ تقریر کرنی ہے, یہ غیر توقیفی عبادت. امر بالمعروف اور نہی عن المنکر غیر توقیفی عبادت, آپ جس طرح سے بھی چاہیں کریں, بس کوئی حرام پہلو اس کے اندر نہ آئے شریعت کے خلاف ورزی, لیکن کوئی خاص طریقہ کار اور حدود و قیود و ویسی شرائط مقرر شریعت نے نہیں کی. جہاد کرنا, کس طرح سے دشمن کو جو ہے وہ شکست دینی ہے, کیا حکمت عملی اختیار کرنی ہے.